لالا روم کے دیش میں.
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. محترم ناظرین کرام، آپ دیکھ رہے ہیں پروگرام مولانا روم کے دیس میں.
مولانا روم کے دیس میں
آج اس پروگرام کی آپ 15ویں قسط دیکھ رہے ہیں. چلتے ہیں ٹریول لاگ کی طرف، شب و روز کی طرف، کس دن کیا کیا. تو جناب، آج دن ہے 3 فروری بروز بدھ، اور نئے کپڑے پہنے آج، بالکل نئے کپڑے، کیونکہ آثار مقدسہ، پیارے آقا علیہ الصلوۃ والسلام سے منسوب آثار مقدسہ، صحابہ اکرام علیہ رضوان کی تلواریں ہیں، حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ کی بھی تلوار ہے، حضرت امام حسین کا جبہ ہے، انبیاء اکرام علیہ السلام سے منسوب چیزیں بھی ہیں. آج ان کی زیارت کے لیے جانا ہے. لفظ توپ کاپی ہے، میں بھی بعض اوقات جو ہے ٹوپ کاپی پڑ گیا، لیکن صحیح تلفظ جو ہے وہ توپ کاپی ہے. توپ جیسا کہ ہم کہ بندوق توپ، تو توپ جو ہے وہ ایک دروازے پر نصب تھی. کس کے دروازے پر؟ ایک عظیم الشان قلعے کے دروازے پر، جو کئی میلوں تک پھیلا ہوا ہے، جس کے ایک طرف سمندر ہے اور 3 طرف خشکی ہے. بڑی بڑی اونچی اس میں فصیلیں ہیں، لمبے تناور اس میں درخت لگے ہوئے ہیں، اور پرندے چہچہا رہے ہوتے ہیں. تو یہ جو قلعہ ہے، اس قلعے پر ایک توپ نصب تھی، اور ترکی زبان میں کاپی، اب اس کے تلفظ میں بھی لوگ غلطی کرتے ہیں، اصل میں کلفی والا قاف ہے. ترکی زبان میں کاپی جو ہے وہ دروازے کو کہتے ہیں. تو ایک مناسبت سے اس قلعے کا نام توپ کاپی پڑ گیا. تو یہ جو قلعہ تھا، یہ سلاطین جو اس وقت کے ہوا کرتے تھے، یہ ان کا محل ہوتا تھا. اور محل بھی کیا ہے جناب، چلتے جائیں آپ، چلتے جائیں، نہ جانے اس کے کتنے پوشن ہیں، کتنا بڑا ایریا ہے، اس سے سمندر کا نظارہ کس انداز پر ہوتا ہے. کیونکہ ہم اس میں بہت مختصر وقت کے لیے گئے، ہمارے پاس وقت تو بہت زیادہ تھا، لیکن ہماری ترجیحات تھیں، ہم نے کہاں جانا اور کہاں نہیں جانا. میلوں تک پھیلا ہوا ایک بہت بڑا محل ہے. آیا صوفیہ مسجد کے بالکل پیچھے اس کا مرکزی دروازہ ہے. جب اس میں سے داخل ہوتے ہیں، چلتے جاتے ہیں، چلتے جاتے ہیں، پھر ٹکٹ گھر آتا ہے، وہاں آپ کو اس کی ٹکٹ لینی ہوتی ہے. 100 لیرا کی اس کی ٹکٹ تھی، یعنی اس وقت ہم نے جو پرچیز کیا تھا، کوئی 2200 روپے کا جو ہے وہ لیرا تھا، اور اس حساب سے تقریباً 2200 روپے بن گئے. اور اس کے ساتھ ان پیسوں میں مزید اضافہ کرنا بھی ممکن تھا. اگر آپ وہاں پر ہر چیز کے بارے میں کمنٹری سننا چاہتے ہیں، تو ایک ہیڈ فون آپ کرائے پر لے سکتے ہیں، وہ مختلف زبانوں میں جو ہے وہ بولنا شروع ہو جائے گا. جس نمبر پر آپ جائیں گے، بٹن دبائیں گے. تو خیر، ہم نے وہ نہیں لیا. اس کے علاوہ وہاں گائیڈ بھی موجود تھے، وہ یہ کہہ رہے تھے کہ جناب ہم آپ کو لے جائیں گے اور ہم بتائیں گے آپ کو کہاں جانا ہے، کون سی چیز کیا ہے. تو بڑی عزت کرنے لگا ایک گائیڈ. میں نے کہا کہ بھائی، میں الحمدللہ عربی بھی جانتا ہوں، اور اس کے علاوہ بھی کچھ زبانیں جانتا ہوں، کتابیں بھی ہمارے پاس ہیں، تو ہمیں گائیڈ کی ضرورت نہیں ہے، اور ہم اس کے بغیر ہی کام چلا لیں گے. تو خیر، لیکن ایک بڑی مشکل تھی ہمارے ساتھ. مشکل یہ تھی کہ آج کے دن کا جو جدول طے ہوا تھا، اس کے مطابق ہم نے 12 بجے ہر صورت میں یہاں سے نکلنا تھا. اور استنبول کے عظیم شیخ حضرت شیخ محمود افندی دامت برکاتہ العالیہ کی بارگاہ میں حاضر ہونا تھا، ان کی زیارت کی کوشش جاری تھی، اور ہمارے ساتھیوں نے 12 بجے ہمیں لینے آ جانا تھا. اور بالکل ہمارے سامنے یہ تھا کہ ہم نے 12 بجے تک زیارتیں کرنی ہیں. ہم کوئی پہنچ گئے تھے صبح صبح. اب وہاں پر کئی چیزیں ہیں، کچھ ایریاز میں سلاطین کی چیزیں رکھی ہوئی ہیں. اب ہمیں سلاطین کی چیزوں سے کیا مطلب؟ کچھ ایریا میں بزرگان دین کی چیزیں رکھی ہوئی ہیں، جیسا کہ قطب استنبول، حضرت عزیز محمود ہدائی رحمۃ اللہ تعالی کے نالین شریف بھی کسی ایک جگہ پر یہاں رکھے ہوئے ہیں، خیر ان کی زیارت ہم نہیں کر سکے وہاں پر. اور ایک حصہ وہ ہے کہ جہاں خاص انبیاء علیہ السلام اور صحابہ اکرام علیہ مردوان اور نبی مکرم حضرت محمد مصطفیٰ احمد مجتبیٰ صلی اللہ تعالیٰ علیہ وسلم سے منسوب اشیاء مبارکہ وہاں پر رکھی ہوئی ہیں. ہمارا وہی مقصود تھا, ہم نے طے کر لیا تھا کہ چونکہ ہمارے پاس وقت کم ہے اور دل بھی چاہ رہا تھا کہ ہم جب آئے ہیں تو جائیں محلات میں بھی جائیں. محلات کو بھی ایک بالکل ڈیزائن کیا ہوا تھا اس انداز پر کہ جناب پلنگ بھی پڑا ہے تو اور چیزیں بھی پڑی ہوئی ہیں, مطلب جو ہمیں بتایا گیا, لیکن ہم اس طرف نہیں گئے. اور کتابیں بھی تھیں ایک حصے میں, اس طرف بھی جانا نہیں ہوا. ساحل سمندر کا بھی نظارہ تھا, اس طرف بھی جانا نہیں ہوا. دور سے کچھ چیزیں ہمیں نظر آ رہی تھیں, لیکن چونکہ وقت ہمارے پاس کم تھا اور اب ہم وہاں پہنچتے ہیں, دل کی دھڑکنیں تیز ہو رہی ہیں. فارچونیٹلی ایک کیفیت وہاں یہ تھی کہ مطلب کرونا عروج پر تھا اور دو دن لاک ڈاؤن بھی ہوتا تھا, تو لوگ کم تھے اور رش زیادہ نہیں تھا. اب جہاں پر آثار مقدسہ رکھے ہوئے تھے, اونچے تھے اور مختلف جو ہے وہ شوکیس وغیرہ میں سجے ہوئے تھے, لیکن بہت سارے لوگ جوتے پہن کر جا رہے تھے. تو اب میرا تو دل نہیں چاہا کہ جوتے پہن کر اتنے مبارک اور اتنی مقدس سرزمین پر قدم رکھا جائے. تو اگرچہ کہ مجھے وہ پولیس والا کہتا رہ گیا کہ چپل یعنی نکالیں, چپل یعنی نکالیں, لیکن اس نے اصرار نہیں کیا, کوئی سختی نہیں کی. چپل الحمدللہ باہر نکالے اور اندر چلے گئے. کیا نظارہ کیا. میں چاہتا ہوں کہ چونکہ یہ انتہائی قیمتی چیزیں تھیں, ان کی بہت ہی تفصیل کے ساتھ معلومات ہم ناظرین کے ساتھ شیئر کریں. سب سے پہلے تو یہ شیئر کریں کہ یہ آثار مقدسہ یہاں کس طرح پہنچے. ہم ان اشیاء کے یہاں تک پہنچنے کا جو مبارک سفر ہے, اس کی مکمل داستان آپ تک شیئر کرنا چاہتے ہیں. ان اشیاء کے بارے میں تفصیل سے بتانا چاہتے ہیں جو یہاں پر تشریف فرما تھیں. تو ایسا کرتے ہیں کہ ٹریول لاگ کو جاری رکھتے ہیں, یعنی شب و روز کیا ہوا, کب گئے, کہاں گئے, کیسے گئے, اور یہ جو آثار مقدسہ ہیں کیا کیا چیزیں ہم نے دیکھیں. ان پر اللہ نے چاہا تو 3 مستقل پروگرام, کیسے یہاں تک پہنچے, پھر وہ جب سلطنت عثمانیہ ختم ہوتی ہے, وہ جب ایک تصویر دیکھتے ہیں ٹرین میں جس پر الصلاۃ والسلام علی کا یا رسول اللہ لکھا ہوا ہے, اور اس ٹرین میں آثار مقدسہ رکھ کر لائے گئے, وہ ایک الگ مرحلہ تھا. اس سے پہلے صدیوں پہلے کس طرح پہنچے, ان تمام کی تفصیل اللہ نے چاہا تو قسط نمبر 18, 19 اور 20, اور 20ویں قسط ہماری آخری قسط ہوگی. 20 پروگراموں پر مشتمل یہ پروگرام ایک پوری ڈاکومنٹری ہے.
مولا نہ روم کے دیس میں.
تو آخری کی جو 3 قسطیں ہیں اس میں اللہ نے چاہا تو ہم تفصیل کے ساتھ آثار مقدسہ پر بات کریں گے. اور پھر دل چاہ رہا تھا اور کھڑا ہوا جائے اور ان نظاروں کو دیکھا جائے اور ان بہاروں کو دیکھا جائے اور ان آثار مقدسہ کو دیکھا جائے. کیا کیا چیزیں دیکھیں, ابھی تجسس باقی رہے گا کیونکہ آپ نے ہمارے ساتھ جو ہونا ہے, ہمارے ساتھ رہیں گے. اللہ نے چاہا تو ان اشیاء کے بارے میں تفصیل سے معلومات آپ کو حاصل ہوں گی. ہم گھڑی بھی دیکھ رہے ہیں کہ جناب ہمارے ساتھی کہیں نہ آ گئے ہوں, اور مقررہ وقت پر بوجھل قدموں کے ساتھ ہم باہر نکل جاتے ہیں. اور جب ہم وہاں پہنچتے ہیں تو پتہ یہ چلتا ہے کہ ہمارے ساتھی موجود ہیں, اور وہ ایک افسوسناک خبر ہمیں سناتے ہیں کہ ہمارا جو اپائنٹمنٹ تھا وہ کینسل ہو چکا ہے, کیونکہ حضرت شیخ عزیز محمود ہدائی دامت برکاتہم العالیہ, خیر پہلے بھی ہمیں اطلاع تھی کہ وہ ملاقات نہیں کر رہے, ایک تو وہ پہلے ہی بہت ضعیف ہو چکے ہیں, پھر کچھ عارضہ لاحق ہے, اور اس کے علاوہ کرونا آنے سے پہلے بھی وہ شیشے کے پیچھے سے جو ہے ملاقات کیا کرتے تھے, لیکن پتہ یہ چلا کہ ان سے ملنے کی جو توقع تھی اب وہ توقع نہ رکھی جائے اور ہم ان سے نہیں مل سکیں گے. خیر افسوس بھی رہا کہ اتنے بڑے بزرگ ہیں, سلسلہ نقشبندیہ کے بہت بڑے شیخ ہیں ترکی کے. خیر ہم نے اب ان کا جو ادارہ تھا وہاں جانے کا فیصلہ کیا. حضرت کی جو رہائش ہے وہ اس ترکی کے حصے میں ہے جو یورپ میں نہیں ہے, एशिया की जानब आता है, एक पहाड़ी पर वाक़ है। तो हमने अब इनका जो इदारा है वो सेंट्रल शहर में फाते में वाक़ है। उसके बाद हमने अपने जद्दों में थोड़ी सी तब्दीली की और एक और मुलाकात जो थोड़ी सी 50-50 हमने रखी हुई थी उसको लाइनअप किया और हम जामे मस्जिद सलीम पहुँच जाते हैं। सुल्तान सलीम का मकबरा वो हम पहले दिखा चुके हैं, किस्त में आप देख चुके हैं। और वहीं पर सुल्तान अब्दुल मजीद जिन्होंने मस्जिद नबी शरीफ की तामीर की थी, जो मौजूदा तामीर आपको नज़र आती है तुर्की वाला हिस्सा, उनके मकबरों पर हाजिर देते हैं। और करीबी जो मदरसा था महद अबी हनीफा, वहाँ के असाज़ा से हमारी मुलाकात होती है। ये अहवाल तो आप सुन चुके हैं, लेकिन इस्माइलिया का तस्करा नहीं हुआ था अभी तक। इस्माइलिया एक इलाका है इस्तंबुल के अंदर, एक ऐसी बस्ती है आपको जहाँ हर तरफ जुब्बा दस्तार, ख़वातीन बुरके के साथ, किताबों की दुकानें, टोपी, इमामों की दुकानें, ये इमामों में वहीं से लिया था मैंने। और वहाँ पर एक मरकज़ है, एक बड़ा मरकज़ हज़रत शेख महमूद अफंदी साहब का जो इदारा है उसका मरकज़ है। और इस्माइलिया ये यूँ कहलाता है कि सल्तनत उस्मानिया के दौर के एक शेखुल इस्लाम थे, मुफ्ती आज़म थे, उनका नाम था हज़रत इस्माइल अफंदी। तो उनके नाम पर ये इलाका इस्माइलिया कहलाता है। फिर उनकी औलादों के भी वहाँ पर मज़ारात मौजूद हैं। और यहाँ पर असर से लेकर मगरिब तक हमारा अपॉइंटमेंट था इस इदारे के मुदीर और यहाँ जो मस्जिद है इसके इमाम ख़तीब हज़रत शेख सालेह दामत बरकातुहुल आलिया के साथ।
मौलाना रूम के देश में,
चुनाचे मुकर्रर वक्त पर हम शेख सालेह दामत बरकातुहुल आलिया के पास पहुँच जाते हैं। एक इंतहाई बारोब चेहरे वाले, बहुत अच्छी अरबी बोलने वाले आलिम दीन और बड़ा जनाब इश्क मोहब्बत भरा कलाम फरमाते हैं। इनसे कुछ सवालात ये हमसे करते हैं, कुछ अहम मसाइल पर गुफ्तगू शनीद होती है। होता ना कि एक बंदा जब अनजान बंदा जाता है तो सामने वाला देखता है कि भाई ये थोक बजा कर तो दिखूँ ज़रा किस अकीदे का हामिल है। और जब उन्होंने हमें उस अकीदे पर पाया जो जमहूर का अकीदा है, सवाद आज़म का अकीदा है, वो अकीदा जो अहले सुन्नत का अकीदा कहलाता है, अहले मोहब्बत का अकीदा कहलाता है, फिर तो जनाब जो शिरो शकर का मुजाहरा था बात ही कुछ और थी। और फिर हमने भी अपनी प्यासे बुझाई कि हज़रत ये बताएं हज़रत चलपी का मज़ार कहाँ पर है, हज़रत ये बताएं फ़लाँ बुजुर्ग का मज़ार हमें नहीं मिल रहा वो कहाँ पर है, फ़लाँ किताब इसके बारे में हमने पढ़ा है, ये किताब बताइए ज़रा कैसे मिलेगी। और वो कुछ हमसे पूछते, कुछ हम उनसे पूछते, और वो कमाल शफकत का मुजाहरा उन्होंने किया। अब हम खड़े हुए कि जी मगरिब की अज़ान होने वाली है, तो कहने लगे कि अच्छा इतनी जल्दी आप लोग जा रहे हैं, आप लोग दोबारा भी आए ना हमारे पास। हमने कहा था परसों हमने चले जाना है क्योंकि आज बुध का दिन है, अगला दिन जुमेरात है और जुम्मे को हमारी रवानगी है रात के वक्त। कहने लगे कुछ मैनेज करें, एक वक्त का खाना मेरे पास खाएं। हमने कहा हज़रत हम वादा तो नहीं कर रहे लेकिन हम आपको इत्तला दे देंगे अब, क्योंकि हमारा यूँ समझिए कि एक एक मिनट इस वक्त तकसीम है कि हमने कब क्या करना है, लेकिन हम महरूम नहीं रहना चाहते आपकी दावत से, हम पूरी कोशिश करेंगे कि आपकी दावत खाएं। तो खैर मगरिब की नमाज़ पढ़ने के बाद हम वहाँ से रुखसत होते हैं। और अगला जो दिन है, अगले दिन को एक जदवल हमने बनाया हुआ है। अगला दिन यानी जुमेरात का दिन, जुमेरात 4 फरवरी 2021, हमने जाना है कुतुब इस्तंबुल हज़रत अज़ीज़ महमूद हुदाई रहमतुल्लाह तआला अलैह के दरबार पर। इस्तंबुल एक तरक्की याफ्ता शहर है, इतना तरक्की याफ्ता शहर है कि अक़ल हैरान हो जाती है। हमारा होटल, हमें पता ही नहीं कि इस होटल से 100 फीट के फासले पर ट्रेन स्टेशन है, पता ही नहीं हमें। इसलिए नहीं पता कि छोटा सा गेट था ट्रेन स्टेशन के लिए, उस गेट से दाखिल होकर आपको लिफ्ट में खड़ा होना था और ज़मीन की 9वीं मंजिल पे नीचे जाना था। पहाड़ों की ज़मीन है इस्तंबुल, पहाड़ी पहाड़ हैं, बताइए 9 मंजिलें नीचे ज़मीन दोज मेट्रो ट्रेन चल रही है, तो उसकी आवाज़ ही जब नहीं होगी, वो नज़र ही नहीं आएगी, तो पता कैसे चलेगा कि जब आप ट्रेन में चल रहे हैं, यहाँ पर हम लिफ्ट में बैठे और नीचे गए, हमारे साथी को यकीन ही ना आए कि हम 9 मंजिल नीचे गए, पूरी अलग दुनिया है नीचे। मैंने कहा भाई ऐसा करते हैं, आते हुए सीढ़ियों से चढ़ेंगे। तो जो इलेक्ट्रिक सीढ़ियाँ होती हैं, 9 मंजिल थोड़ी चढ़ सकता आदमी आसानी से, तो वो भी लगी हुई थी। वापसी में जब चढ़े उसके ज़रिए, तो फिर हमारे साथी को यकीन आया कि हाँ वाकई 9 मंजिल है जनाब। अब ये रेलगाड़ी का तस्करा मैंने क्यों किया है? ये तस्करा इसलिए किया है कि हमने जिस हिस्से में जाना था, बीच में समुंदर का एक टुकड़ा था, एक छोटा सा समुंदर बीच में बह रहा है जो 2 समुंदरों को आपस में मिला रहा है। एक तरफ बहरे अस्वद है, दूसरी तरफ बहरा फॉस्फोरस। 3 रास्ते थे हमारे पास, एक तो ये कि हम कार में जाएं और पुल क्रॉस करें। जनाब 250-300 लीरा फीस है पुल क्रॉस करने की, क्योंकि गवर्नमेंट ही चाहती है कि लोग कम से कम ये पुल क्रॉस करें, जबकि 50-100 लीरा फीस है गाड़ी को ले जाएं फेरी में, फेरी से समंदर पार करें और आप दूसरे हिस्से में चले जाएं। ये जो आया सूफिया, मस्जिद फातेह, टोप कापी म्यूज़ियम, ये सारा जो इलाका है ये यूरोप में पड़ता है, और निगाह के उस तरफ आबादी नज़र आ रही है, वो जो एरिया है वो एशिया में पड़ता है। तो अब हमें एशिया की तरफ जाना था, तो फेरी का सफ़र तो हम कर चुके थे। जब हम बुरसा गए थे तो फेरी के ज़रिए गए थे, और पुल को भी क्रॉस कर चुके थे एक मरतबा। हम अब ये चाहते थे कि हम ट्रेन के ज़रिए समंदर के रास्ते दूसरी तरफ जाएं। आप हैरत से सुन रहे होंगे ना, ट्रेन को समंदर में जाएगी? जी हाँ, ज़मीन दोस्त का लफ्ज़ तो आपने सुना होगा, आज समंदर दोस्त मामला है। समंदर में सुरंग बनाकर मेट्रो ट्रेन चलाई गई है, यहाँ हम बैठे और वहाँ ट्रेन ने सफ़र किया, पता ही नहीं चला समंदर है या क्या है। जैसे पहाड़ों की एक सुरंग में आप जा रहे होते हैं, जब ट्रेन दूसरी तरफ आकर रुकती है और हम उतरते हैं और ऊपर आते हैं, तो पता चलता है कि हम समंदर पार आ चुके हैं। क्या तरक्की है! और यहाँ से उतरने के बाद पैदल ही कुतुब इस्तंबोल हज़रत अज़ीज़ महमूद हुदाई रहमतुल्लाह तआला की बारगाह में हाज़िरी देते हैं। पता चलता है कि जनाब मज़ार खुलने में कुछ टाइम है, हम बस नाश्ता करते ही आ चुके थे, कोई 7:30 बजे 8 बजे हम निकल चुके थे। और जैसा कि मैं अर्ज़ कर चुका हूँ एक प्रोग्राम में भी, 8:30 बजे वहाँ पर इस्तंबुल में उन तारीखों में सूरज तुलू हो रहा था, यानी फजर की नमाज़ उस वक्त तक पढ़ सकते थे। तो इतनी सुबह हम वहाँ से निकले हैं, और पता ही चला कि जनाब मज़ार शरीफ 1-2 घंटे बाद खुलेगा। फिर हम वहीं लेट जाते हैं, कोई सो भी जाता है, इंतज़ार करते हैं मज़ार शरीफ खुलने का। मज़ार शरीफ खुलता है, ज़ाहिर में आना शुरू हो जाते हैं, अल्लाह अकबर, कुतुब इस्तंबुल हज़रत अज़ीज़ महमूद हुदाई रहमतुल्लाहि तआला अलैह कौन हैं? आप सन 948 हिजरी बमुताबिक 1541 ईस्वी को पैदा हुए, और आपकी वफ़ात 1038 हिजरी बमुताबिक 1628 ईस्वी है। आप हज़रत बैरम वली रहमतुल्लाहि तआला अलैह के सिलसिले से वाबस्ता हैं, यानी कोई उनके 2-3 खुलफा के बाद फिर आप उस सिलसिले के एक बड़े शेख बनते हैं। आपने 8 सलातीने सल्तनत उस्मानिया को देखा, जिसमें सुल्तान सुलेमान बिन सलीम से लेकर सुल्तान मुराद राबे तक हैं, और सबसे ज़्यादा जिसकी अकीदत आपके साथ रही, यानी सलातीन में से, वैसे तो सभी आपसे मोहब्बत करते रहे, और सबसे ज़्यादा जिसकी अकीदत आपके साथ रही वो सुल्तान अहमद की रही, वो आपसे बहुत मोहब्बत किया करते थे। आप अनकरा में पैदा हुए, और अनकरा में पैदा होने के बाद होश संभाला, इस्तंबुल आए, और आया सूफिया मस्जिद में जो मदरसा लगा करता था उस मदरसे में आपने तालीम हासिल की, इसी मदरसे में उस्ताद मुकर्रर हुए। आपके एक उस्ताद मोहतरम बुरसा में काजी लगे, तो आप भी उनके साथ वहाँ चले गए। फिर एक वक्त आया कि आप ख़ुद काजी लगते हैं, और फिर एक मरतबा आपके ख्वाब में उस वक्त के एक मशहूर बुज़ुर्ग ख्वाजा मुहीउद्दीन अफ्तादा रहमतुल्लाह ताला अलैह नज़र आते हैं, एक बिशारत होती है। आप दरस व तदरीस छोड़ देते हैं, मनसब क़ज़ा छोड़ देते हैं, और सिलसिला फ़कीरी इख्तियार कर लेते हैं, और फिर आप हैं, और जनाब अल्लाह अकबर, तसव्वुफ़ ही तसव्वुफ़ है। वैसे तो आप बहुत सारी किताबों के मुसन्निफ़ हैं, बाद किताबों में लिखा कि 27 से ज़्यादा आपकी मशहूर मारूफ़ किताबें थीं, जिसमें तफसीर कुरान है, शमाइल शरीफ़ पर किताबें हैं, عقائد پر کتابیں ہیں، فقہ پر کتابیں ہیں، ایک بہت بڑے بزرگ تھے، لیکن آپ اہل استنبول کی آپ کے ساتھ محبت کا عالم دیکھیے کہ ان کے جو نالین شریف ہیں وہ توپ کاپی میوزیم میں آج بھی تبرک کے لیے رکھے ہوئے ہیں۔ مزار پر انوار پر حاضر دینے کے بعد، چونکہ کوئی 10 منٹ کا راستہ تھا ساحل سے جہاں ٹرین نے ہمیں اتارا تھا، ہم دوبارہ جو ہے وہ چلتے چلاتے، چونکہ صبح کا ٹائم تو ویسے ہی تھا اور سردیوں کے دن تھے، کوئی گرمی بھی نہیں تھی، ہم دوبارہ اسٹیشن پر آتے ہیں اور دوبارہ جناب ریل میں بیٹھ کر اپنے منزل مقصود پر پہنچتے ہیں، اپنے ہوٹل آتے ہیں تھوڑی دیر کے لیے، اور پھر دوپہر کو دوبارہ نکل جاتے ہیں، کیونکہ آیا صوفیہ مسجد ہم نے ایک ہی دفعہ دیکھی تھی، جب ہم جس دن آئے تھے پہلی رات کو چلے گئے، مسجد تو بند تھی اس دن، باہر سے ہی دیکھ کر آئے، آج ہم نے اندر جانے کا قصد کیا۔ اللہ اکبر، کیا عظیم الشان مسجد ہے جناب، اللہ اکبر، اتنی اونچی، ایک عجب شاہکار ہے۔ مسلمانوں نے ایک عرصے تک یہاں پر علم و فن کی آبیاری کی ہے، یہاں پر اللہ اور اس کے رسول کے ذکر کی صدایں بلند ہوتی رہی ہیں، یہاں پر وقت کے اولیاء، اقطاب، کتب، غوث، قلندر نمازیں پڑھتے رہے ہیں، اتنی عظیم جگہ۔ یہاں ایک الگ جذبات تھے کہ یہ وہی جگہ ہے کہ جہاں پر جو مسلمانوں نے فتح کیا، گرجا گھر تھا، اور پھر یہاں پر جمعہ قائم ہوا، یہاں پر نمازیں پڑھ جانے لگیں، اور مطلب کہ رش بھی کم تھا۔ سنا یہ ہے کہ جب یہ معاذ اللہ عجائب گھر بنا کر رکھی گئی تھی تو اس کے آداب کی بھی پامالی ہوتی تھی، اور کچھ 50-60 سال یا کم و بیش جو ہے یہ مسجد رہی ہی نہیں، یہاں نماز ہوئی ہی نہیں، لیکن کچھ عرصہ پہلے یہاں نماز کا سلسلہ شروع ہو چکا تھا۔ بڑی پیاری وہاں پر فضا تھی، اور اس مسجد میں ہم پہنچتے ہیں، نماز ظہر ادا کرتے ہیں اور کچھ دیر بیٹھے رہتے ہیں، اس کے بعد سامنے ہی بلو ماسک تھی۔ بلو ماسک مشہور ہے، اصل اس کا نام ہے مسجد سلطان احمد۔ سلطان احمد جو ہیں ان کے مقبرے پر ہم حاضر ہوتے ہیں، وہاں فاتحہ پڑھتے ہیں، ہم بلو ماسک میں جاتے ہیں، مؤذن صاحب سے ملاقات ہوتی ہے، وہ اپنے چبوترے پہ لے جاتے ہیں، جس طرح کہ آپ نے دیکھا ہے ہوگا جو لوگ مدینہ منورہ گئے ہیں کہ ریاض الجنہ میں ایک چبوترا بنا ہوا ہے، وہاں پر چڑھ کر مؤذن اذان دیتا ہے، تو بلو ماسک میں بھی اسی طرح کا چبوترا بنا ہوا تھا، اور اسی طرح کا چبوترا ہمیں مسجد سلیمانیہ میں بھی نظر آیا۔ مؤذن صاحب سے ملاقات ہوتی ہے، اور اب یہ جو چبوترا تھا اس کے نیچے لکھا ہوتا یا حضرت بلال، ماشاء اللہ، مؤذن رسول کی یادیں تھیں وہاں پر، اور وہ لکھا ہوا ہمیں نظر آتا ہے۔ بلو ماسک سے ہونے کے بعد اب ہم نے ٹرین میں بھی سفر کر لیا، فیری میں بھی کر لیا، آج ہم ٹرام میں بیٹھتے ہیں، اور ہمارا قصد کہاں ہے؟ اللہ تعالیٰ کے ایک بہت برگزیدہ بندے، ایک بہت ہی نامور عالم دین، استنبول میں ان کا مزار ہے، لیکن ہمیں پتہ نہیں تھا یہ مزار ہے کہاں۔ جب ہم شیخ صالح کے ہاں گئے تو انہوں نے ہمیں اس کا ایڈریس بتایا، آج ہم نے اس مزار پر جانا ہے، ہمیں یہ بتایا گیا کہ مسجد سلیمانیہ سے قریب ہے، چنانچہ ہم ٹرام میں بیٹھ کے اتر جاتے ہیں ایک جگہ پر کہ یہ نظر آ رہی ہے مسجد سلیمانیہ، ابھی آ جائے گی۔ وہ تو چل چل کے برا حال ہو گیا، کیونکہ جو مسجد ہمیں نظر آ رہی تھی وہ تو بہت اونچی پہاڑی پر ہے، اب ہمیں آئیڈیا ہی نہیں تھا کہ جناب اتنا اونچا چڑھنا پڑے گا۔ کم سے کم ہم نے 3-3.5 کلومیٹر جو ہے وہ اس دن فاصلہ طے کیا ہوگا، اور عصر کی نماز جا کر ہم مسجد سلیمانیہ میں پڑھتے ہیں، اور پھر جو ہے وہ دوبارہ نکل جاتے ہیں، کیونکہ وہ مزید 1 کلومیٹر آگے اور تھا مزار شریف، اور بالکل مغرب کے قریب قریب جو ہے وہ اس مزار پر پہنچتے ہیں۔ مزار کیا ہے؟ ایک مارکیٹ ہے، شاپنگ پلازے ہیں چاروں طرف، ساتھ میں روڈ چل رہا ہے، لیکن آثار باقی رکھے گئے ہیں، آثار مٹائے نہیں گئے ہیں، جس کو اہمیت کا پتہ ہے وہ یہاں آتا ہے۔ اپنے وقت کے عظیم بزرگ جن کو دنیا علامہ چلپی سے جانتی ہے، ایک یعنی کمپیوٹر تو آ جایا نا، آپ اندازہ لگائیے، صدیوں پہلے علماء نے ایسی کتابیں لکھیں، عقل حیران ہو جاتی ہے۔ مجھے یاد ہے کہ میں نے کتاب کو ترجمہ کیا تھا زمانہ طالب علمی میں، 1997 میں طالب المتعلم۔ اب مجھے اس کتاب کے مصنف کے احوال دیکھنے تھے، بھائی مصنف جو ہیں اس کتاب کے، اس کا تذکرہ ملے، ڈیٹیل ملے، तो मुझे पता चला कि जी कशफ़ जुनून एक किताब है, वो देखी जाए। तो कशफ़ जुनून किताब देखी, उससे देख के मैंने हवाल भी लिखे। कशफ़ जुनून उलमा की दुनिया में एक मशहूर व मारूफ किताब है। किसी किताब के बारे में मालूमात करनी हो, मुसन्निफ़ के बारे में मालूमात करनी हो, तो कशफ़ जुनून कई जिल्दों पर मुश्तमिल किताब है, एक इंसाइक्लोपीडिया है। इस किताब के जो मुसन्निफ़ हैं ये हैं अल्लामा चलपी रहमतुल्लाह तआला। तो एक अकीदत थी इनसे कि जनाब इल्म की आबियारी करने वाले, खिदमत दीन करने वाले, किताबों से मोहब्बत करने वाले। इनकी और भी कई किताबें हैं। इनकी एक किताब जो है, जब मैं सफ़र पर गया तो मैंने मिस्र से मंगवाना चाहिए, मिस्र से आ जाए काश आ जाए, लेकिन वो नहीं आ सकी। बहुत सारी इनकी किताबें हैं। तो खैर, हम इस मज़ार पर फातिहा पढ़ते हैं, दुआ करते हैं। अब मगरिब की नमाज हमने आज दोबारा इस्माइलिया में जाकर पढ़नी थी। जैसा कि मैं बयान कर चुका कि शेखुल इस्लाम हज़रत इस्माइल रहमतुल्लाह तआला के नाम पर ये इलाका है, चूँकि हमारी दावत की हुई थी शेख सालेह ने, और बड़ी मोहब्बत के साथ उन्होंने हमें बुलाया था। तो आज एक दफ़ा फिर दोबारा हम पहुँच जाते हैं, और यूँ समझिए इस पूरे सफ़र का जो सबसे लजीज खाना हमने खाया है कहीं, तो वो शेख सालेह के यहाँ खाया है। बिल्कुल एक अलग अंदाज का वो खाना था, और बड़ा लजीज खाना था यकीन मानिए। और क्योंकि उसमें मोहब्बत शामिल थी, उसमें खलूस और लिल्लाहियत शामिल थी, ना वो हमें जानते थे ना हम उन्हें जानते थे, ये जो मोहब्बतें थीं ये अल्लाह के लिए थीं। तो दूसरी नशस्त भी इनके साथ बड़ी जनाब बेहतरीन नशस्त रही, और इल्मी बातें होती रहीं, और बहुत कुछ हमने इनसे सीखा। बहुत सारी बातें उनके साथ होती रहीं। पाकिस्तान आने की हमने उन्हें दावत दी, और यूँ मोहब्बतों के इस सिलसिले के साथ हमने इनसे इजाज़त चाही, क्योंकि हमारा अगला दिन भी रात तक मसरूफ़ था। फ़्लाइट अगरचे कि हमारी रात को थी, लेकिन अगले दिन यानी 5 फरवरी को हम कहाँ कहाँ जाते हैं। हमें सबसे पहले तो तलाश थी कि अरे जनाब सुल्तान अब्दुल हमीद साने के मकबरे पर तो गए ही नहीं हैं, वो जो शेखुल इस्लाम हज़रत इब्ने कमाल पाशा, सैकड़ों कुतुब के मुसन्निफ़, उनके मज़ार पर तो अभी हम गए नहीं हैं, और कहाँ कहाँ जाना हुआ, और फिर आखिरी दिन कैसा गुज़रा हमारा। ये 16वीं किस्त आएगी, इस 16वीं किस्त के अंदर आखिरी सरगर्म दिन, एक मुतहर्रिक दिन के जनाब हम जहाज़ के लिए भी भागते 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 पहुँचते हैं। सुबह से सामान डाल लिया गाड़ी में, और जनाब यहाँ जा रहे हैं और वहाँ जा रहे हैं, ये जाते हैं और वो जाते हैं। अल्लाह ने चाहा तो ये आखिरी सरगर्म दिन के साथ क्या कुछ होता रहा, क्या एक्टिविटीज़ रही आपके साथ, चीज़ों को लेकर एक दफ़ा फिर मिलेंगे अल्लाह ने चाहा तो। देखना ना भूलिएगा प्रोग्राम मौलाना रूम के देश में।
मौलाना रूम के देश में।